रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। तिहार अन्तर्गत धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदै महाकवि लक्ष्मी प्रसाद देवकोटाको 116 जन्म जयन्तीका अवसरमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना। साफ महिला च्याम्पियनशीप फुटबल उपविजेता टोलीलाई जनही 3 लाख रूपियाँ पुरस्कार दिने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र उत्तर कोरियाले आज गरेको अन्तर्महादेशीय ब्यालिस्टिक क्षेपास्त्र प्रक्षेपणले कोरियाली प्रायद्वीपमा तनाव ल्याउने भन्दै चीनद्वारा चिन्ता व्यक्त। तिहार अन्तर्गत आज साँझ दीपावलीका साथ ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइँदैछ। सफा सुघर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता अनुसार बिहानै घर सफा सुघर र गाईको गोबर रातो माटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेष गरी घरका झ्याल ढोका चोटा कोठा र भर्याङ लगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ। लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्री पनि भनिन्छ। साँझ आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पिठोद्वारा लक्ष्मीको पाइला बनाइन्छ र यिनै पाइलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता रहेको छ। इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर कुकुर तिहार पनि आजै मनाइएको छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी नै मिठो खाना दिएमा कुकुरको पूजा गरी मिठो खाना दिएमा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूल ढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेकाले आज कुकुरको पूजा गरी मिठो खाना दिने परम्परा रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। आजै दीपदान गरी नरक चतुर्दशी पनि मनाइएको छ। सूर्योदय अगावै स्नान गरी नदीमा यमदीप दक्षिणा बगाएर यमदीप बगाएर नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मी प्रसाद देवकोटाको 116 जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। विक्रम सम्मत 1966 जन्मिनुभएका नेपाली साहित्यमा आधुनिक कविका रूपमा समेत प्रसिद्ध देवकोटाका मुना मदन शाकुन्तल सहित सयौं लोकप्रिय काव्यकृतिहरू प्रकाशित छन्। नेपाली निबन्ध विधामा पनि उहाँको विशिष्ट योगदान रहेको छ। विक्रमसम्म 2016 सालमा उहाँको निधन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मी प्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताउनु भएको छ। देवकोटाको 116 जन्म जयन्तीका अवसरमा सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मी प्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गर्नुभएको बताउनुभयो। भीमसेन गोला स्थित मोडर्न कन्या मल्टिफल कलेजद्वारा देवकोटा जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा परिचय दिलाउन महाकविको विशिष्ट योगदान रहेको बताउनुभयो। यसैगरी लक्ष्मी प्रसाद देवकोटा जन्म जयन्तीका अवसरमा कागेश्वरी मनोहरा नगरपालिका आलापोट स्थित कागेश्वरी पुस्तकालयमा आयोजित कार्यक्रममा साहित्यकार नारायण ढकालले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको बताउनुभयो। एमाले नेता रामेश्वर फुयालले 2036 सालमा स्थापित कागेश्वरी पुस्तकालयले ग्रामीण भेकमा पठन संस्कृतिको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। कार्यक्रममा पुस्तकालयद्वारा प्रकाशन गरिएको काग पत्रिकाको विमोचन गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनशीप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई जनही 3 लाख रूपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाड़ीसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाड़ीलाई प्रोत्साहनमा कुनै कन्जुस्याई नगर्ने स्पष्ट पार्नुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफको वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेको बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा सम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताउनु भएको छ। काठमाण्डुको शंखरापुर नगरपालिका छ स्थित भाग्योदय माध्यमिक विद्यालयको 75 वार्षिक उत्सवलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रका समस्या अन्त्य गर्न राजनैतिक दलले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो। अध्यक्ष दाहालले सबै मिलेर शिक्षणलाई सम्मानित पेशाको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
यहाँ अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रीनिङ अनिवार्य गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपाङ्गता सहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने मन्त्री स्तरीय निर्णय गर्नुभएको हो। जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपाङ्गता सहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। निर्णयसँगै विशिष्टीकृत मातृ शिशु अस्पताल, परोपकार अस्पताल, कान्ति बाल अस्पताल सहितका प्रसूति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपाङ्गतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ। यसै गरी शून्य क्षमता वा आँखाको दृष्टि सम्बन्धी खराबी समेत परीक्षण हुनेछ। बालबालिकाको जन्डिस सम्बन्धी परीक्षण समेत यी अस्पतालहरूमा हुने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। विश्वमा 6% बालबालिकामा जन्मनासाथ अपाङ्गताको समस्या देखिने गरेको छ। वातावरणविदहरूले तिहारमा पटका पड्काउँदा वायु र ध्वनि प्रदूषण हुने बताएका छन्। पटका पड्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फर अक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धूलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढ़ाउने भन्दै सतर्कता अप्नाउन आग्रह गरेका छन्। वातावरणविद भूषण तुलाधरले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वास प्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताउनुभयो। जलवायु परिवर्तनविद मनजित ढकालले पटका पड्काउँदा निस्कने आवाजले ध्वनि र धुवाँले वायु प्रदूषण बढ़ने भएकाले बढ़ी सतर्कता अप्नाउनुका साथै सरकार भएका निकायले पटका पड्काउन नियन्त्रण गर्नुपर्नेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले हालसम्मकै लामो उडान गर्ने क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। उत्तर कोरियाले प्रक्षेपण गरेको अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र समुद्रमा खस्नु अघि 86 मिनटसम्म उडान गरेको दक्षिण कोरिया र जापानले जनाएका छन्। अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र 7000 किलोमिटरसम्मको उचाइमा पुगेको थियो। दुई कोरिया बीच सम्बन्ध बिग्रिँदै गइरहेको र प्योङयाङले सियोलप्रति आक्रामक अभिव्यक्तिहरू दिने क्रम बढ़िरहेका बेला पछिल्लो प्रक्षेपणको खबर सार्वजनिक भएको हो। आज गरिएको प्रक्षेपणले संयुक्त राष्ट्रसंघको प्रतिबन्धको उल्लंघन गरेको छ। यसअघि प्योङयाङले लामो समयदेखि कायम कड़ा अन्तर्राष्ट्रिय राष्ट्रसंघीय प्रतिबन्धहरूको अवज्ञा गर्दै सन् 2023 डिसेम्बरमा पनि अन्तर्महादेशीय ब्यालिस्टिक क्षेपास्त्र प्रक्षेपण गरेको थियो। यसैबीच चीनले कोरियाली प्रायद्वीपको स्थितिप्रति चिन्ता व्यक्त गरेको छ। प्योङयाङले आफ्नो आणविक निवारण बलियो बनाउन सबैभन्दा शक्तिशाली क्षेपास्त्र मध्ये एकको परीक्षण गरेको बताएपछि चीनले चिन्ता व्यक्त गरेको हो। चीन उत्तर कोरियाको लामो समयदेखिको मित्र राष्ट्र हो। उत्तर कोरिया कूटनीतिक र आर्थिक समर्थनका लागि बेजिङमा धेरै निर्भर छ। बेजिङ र सोल पनि प्रमुख व्यापारिक साझेदारहरू हुन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले जनाएको छ। बिहिबार सार्वजनिक भएको आईएमएफको एसिया तथा प्रशान्त क्षेत्रको रिजनल इकोनोमिक आउटलुकले पुँजीगत खर्च बढ़ने तथा कृषि उत्पादन राम्रो हुने अपेक्षा भएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि 3.1% भएको र चालू आर्थिक वर्षमा त्यसमा वृद्धि हुँदै 4.9% पुग्ने प्रक्षेपण आईएमएफको रहेको छ। आर्थिक वृद्धिमा सुधार हुनमा सहयोगी मौद्रिक नीतिको पनि भूमिका रहने आईएमएफले उल्लेख गरेको छ। आईएमएफले गत अप्रेलमा सार्वजनिक गरेको प्रक्षेपणको तुलनामा यसपटकको प्रक्षेपण भने घटाएको छ। यसअघि 5.2% आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। दक्षिण एसियाली क्षेत्रमा भारतको आर्थिक वृद्धि 7% रहने आईएमएफको प्रक्षेपण रहेको छ। गत आर्थिक वर्षमा बंगलादेशमा 5.8% आर्थिक वृद्धि भएकोमा यो वर्ष घटेर 5.4% हुने पनि आईएमएफको प्रतिवेदनले उल्लेख गरेको छ। दुई वर्ष अघि आर्थिक संकटमा परे यता आईएमएफले श्रीलंकाको आर्थिक वृद्धिको प्रक्षेपण भने गरेको छैन। विश्व आर्थिक वृद्धिमा एसिया प्यासिफिकको योगदान 60% कायमै रहने आईएमएफको रिजनल इकोनोमिक आउटलुकले उल्लेख गरेको छ। नेपाली बजारमा बिहिबार सुनको मूल्य हालसम्मकै महँगो भएर कारोबार भएको छ। सुनको मूल्यले लगातार उच्च मूल्यको रेकर्ड निर्माण गर्दै आएकोमा बिहिबारको वृद्धिपछि नयाँ रेकर्ड निर्माण भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम भएको हो। बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको थियो। बुधबार छाप भएको सुन प्रतितोला 2200 वृद्धि भई 1,70,700 कारोबार भएको थियो। बिहिबार भने सुनको मूल्य प्रतितोला 300 रूपियाँ वृद्धि भई तोलाको 1,71,000 रूपियाँमा कारोबार भएको छ। बिहिबार चाँदीको मूल्य तोलामा 30 रूपियाँ बढ़ेर 2,090 रूपियाँमा कारोबार भएको छ। नुवाकोटको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा फूल बिक्री वितरण गरेको छ। पहिलो पटक परीक्षणका रूपमा शुरू गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा फूल बिक्री गरिएको नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। नगरपालिकाको वार्ड नम्बर 5 स्थित मजिमटार र वार्ड नम्बर 9 स्थित कोलनीमा रहेको नगरपालिकाको 9 रोपनी खाली जग्गामा सयपत्री र मखमली फूल लगाइएको थियो। उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत मूल्यमा बिक्री गरिएको हो। फूल भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएको र मखमली फूल प्रति किलो 350 र सयपत्री प्रति किलो 200 रूपियाँमा बिक्रीको प्रबन्ध गरिएको नगरपालिकाले उल्लेख गरेको छ। निर्माण शुरू भएको 8 वर्षपछि प्युठानको दम्ती सब स्टेशन सञ्चालनमा आएको छ। विक्रम सम्बत 2072 निर्माण शुरू गरेर अलपत्र छाडिएको सब स्टेशन सञ्चालनमा आएको हो। सांसद सूर्य बहादुर थापाले सब स्टेशनको बुधबार उद्घाटन गर्नु भएको छ। नेपाल विद्युत प्राधिकरण प्युठान वितरण केन्द्रद्वारा आयोजित सब स्टेशन सञ्चालन कार्यक्रममा सांसद थापाले सब स्टेशन सञ्चालनले जिल्लाभित्रको विद्युत अनियमित हुने समस्या हटेर सहज हुने विचार व्यक्त गर्नुभयो। तनहुँको आबु खैरेनी गाउँपालिकाले प्लास्टिकका फूल र माला बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढ़ाउनको साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकोले प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ। स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा प्लास्टिक जन्य फूल खरिद गर्दा ठूलो धनराशि बाहिरिने भएकोले स्थानीय उत्पादनलाई प्रवर्धन गर्न प्लास्टिक जन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध लगाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुने तथा सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तिहार अन्तर्गत धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदै महाकवि लक्ष्मी प्रसाद देवकोटाको 116 जन्म जयन्तीका अवसरमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना। साफ महिला च्याम्पियनशीप फुटबल उपविजेता टोलीलाई जनहित 3,00,000 रूपियाँ पुरस्कार दिने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र उत्तर कोरियाले आज गरेको अन्तर्महादेशीय ब्यालिस्टिक क्षेपास्त्र प्रक्षेपणले कोरियाली प्रायद्वीपमा तनाव ल्याउने भन्दै चीनद्वारा चिन्ता व्यक्त। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।